नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल विजयी, केन्या 7 विकेटले पराजित।
भोलिदेखि स्थानीय तहले औपचारिक रूपमा काम थाल्ने, 75 जना उपसचिव र 290 जना शाखा अधिकृत भोलिदेखि खटिने।
स्थानीय तहको चुनाव कुनै पनि हालतमा नरोकिने प्रमुख निर्वाचन आयुक्तको भनाई, मधेसी मोर्चा पनि अन्तिमसम्म चुनावमा आउने विश्वास।
सप्तरी घटनाले गर्दा तराई मध्य तराईको होली खल्लो, जनकपुरमा मधेसी र पहाड़ी समुदायले मिलेर होली मनाए।
पहिलेदेखि नै यहाँ बसिरहेको छु, के मधेसी के पहाड़ी, सबैजना मिलेर एकरूपता इच्छा माया र स्नेहको भावले हामी मिलिजुलिकन होली खेल्छौ।
र नेदरल्याण्ड्स र टर्की बीचको सम्बन्ध चिसियो।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने।
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपालले केन्यालाई 7 विकेटले हराएको छ। कीर्तिपुर मैदानमा बोलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विजयी भएको हो। 156 रनको लक्ष्य नेपालले 30.2 ओभरमा 3 विकेटको क्षतिमा भेटायो। ओपनर सुनिल धमला 1 रनमा आउट भए पनि अर्का ओपनर ज्ञानेन्द्र मल्लले अन्तिमसम्म टिकेर खेले। 93 बलमा 1 छक्का र 8 चौका प्रहार गर्दै 64 रन बनाएका उनी नट आउट रहे। दिपेन्द्र ऐरीले पनि 66 बलमा 1 छक्का र 8 चौका प्रहार गर्दै 62 रन बनाए। 11 बल खेलेका शरद भेषवाकरले 1 छक्का र 4 चौकाको मदतमा 24 रन बनाए। सागर पुन 5 रनमा आउट भए। यसअघि कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि बलरहरूले कसिलो बलिङ गर्दै केन्यालाई 46 ओभर 1 बलमा 155 रनमा अल आउट गरेका थिए। शरद भेषवाकरले 4 विकेट लिए। वसन्त रेड्मी र महबूब आलमले 2-2 विकेट लिए। सागर पुन र सन्दीप लामिछानेले 1-1 विकेट लिए।
अस्तिको खेलमा केन्यासँग हारेको नेपालले आज भने बदला लियो। अस्ति जस्तै त्रिवी क्रिकेट मैदानमा हजारौं दर्शकले खेलको भरपूर मजा लिए। आजको खेलमा पारसको ठाउँमा खेलेका दिपेन्द्र सिंह ऐरीले पनि मन जित्ने गरी खेले। नेपालले आजको खेल जिते पनि विश्वकप छनौट खेल्न पाउने नपाउने अरू देशको खेल मा भर पर्नेछ। कीर्तिपुर मैदानको रमाइलो र नेपालको अबको यात्राबारे अर्जुन पोखरेलको रिपोर्ट।
होली छोडेर मैले जुन गाउँ घरको रमाइलोपन छोडेर पनि आज नेपालको गेम हेर्न आइरहेको छु। बहुत खुसी छु किनभने नेपाल पहिलो गेम हारेर पनि आजको गेमले नेपाललाई साँच्चै नै क्रिकेटमा नेपाल पनि केही हो कि भनेर देखाउन खोजिरहेको छ, त्यसको लागि म एकदमै खुसी छु।
क्रिकेट हेर्नकै लागि नवलपरासीबाट आएका विवेक पौडेल जस्ता 15,000 भन्दा धेरै समर्थकले आज पनि कीर्तिपुर मैदानको माहौल बिहानैदेखि तताएका थिए। नेपालले लिने विकेट अनि चौका छक्कामा त्रिवी क्रिकेट मैदान जुरुक्कै उड्थ्यो। खेलपछि भएको पत्रकार सम्मेलनमा केन्याका कप्तान र प्रशिक्षकले पनि नेपालमा जस्तो क्रिकेटको माहौल अन्त नदेखेको भन्दै अचम्म माने। त्यसमाथि नियमित कप्तान पारस खड्काको ठाउँमा खेल्न आएका दिपेन्द्र सिंह ऐरीको ब्याटिङबाट सुजन मरासिनी जस्ता क्रिकेटलाई माया गर्नेहरू हुरुक्कै भएका थिए।
दिपेन्द्र सिंह ऐरी इज द न्यू म्यान अफ नेपाली क्रिकेट टिम, एकदम फ्यान्टास्टिक, एसोसिएट नेसनकै सबैभन्दा एकदम राम्रो किसिमको, हाम्रो सबैभन्दा धेरै फ्यान फलो हो होइन, एसोसिएट नेसनमा हाम्रो जति फ्यान फलो अरू के अरे कुनै पनि छैन।
अस्तिको खेलमा पानीले पटक पटक खेल बिथोलिएकोले पनि नेपालले हारेको थियो, तर आज बिहानैदेखि लागेको घाम र घरेलु मैदानमा दर्शकको अपार साथ पाएको नेपालले जितको अवसर खेर फालेन। लामो समयपछि टीममा परेका मेहबुब आलम र अलराउन्डर शरद भेसवाकरले केन्याको इनिङ्स ध्वस्त पारेपछि नेपालले 155 रनको सामान्य लक्ष्य पायो। तर सामान्य लक्ष्य पछ्याएको नेपालको यस अघि जस्तै आज पनि ओपनिङ टिकेन। 14 रन बनाउँदा दुई विकेट गुमाएको नेपाललाई ज्ञानेन्द्र मल्लले 64 र दिपेन्द्र सिंह ऐरीले 62 तथा शरद भेसवाकरले 24 रन बनाएर जितको झण्डा फहराउन सफल भए। पहिलो खेलका कमजोरी सुधारेर आजको खेल जितेको बताउनुहुन्छ कप्तान ज्ञानेन्द्र मल्ल।
फर्स्ट म्याच हार्दा पनि हामी सानसानो मिस्टेक्सहरूले गरेर, यो होइन कि ठुलो हामी आफ्नै कमजोरीले गर्दाखेरि भएको कुरा हो, जुन चाहिँ आज हामीले रेक्टिफाई गरौँ भनौँ न। आज फर्स्ट बलिङ गर्दाखेरि पनि अब अस्ति पनि राम्रै भएको थियो बलिङ, होइन आज झनै राम्रो भयो।
सन् 2018 बङ्गलादेशमा हुने एक दिवसीय क्रिकेटको छनौट खेल्न 8 देशले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेका छन्। शीर्ष 4 स्थानमा रहनेले छनौट खेल्न पाउनेछ। तर 10 खेल खेलेको नेपाल 8 अङ्कसहित 6 स्थानमा छ भने समान खेलबाट केन्या 10 अङ्क जोड्दै 5 स्थानमा छ। केन्याले स्कटल्याण्ड र नेदरल्याण्ड्स जस्ता बलिया देशसँग खेल्न बाँकी छ। नेपालले अब कमजोर मानिएका युएई र हङकङसँग खेल्न बाँकी रहेकोले केही सहज छ। तर नेपालले अब खेल्न बाँकी 4 खेल जितेर मात्र पुग्दैन, नेपालभन्दा अघि रहेका टीमको हार जितले पनि नेपालले विश्वकप छनौट खेल्न पाउने या नपाउने निधो गर्नेछ। प्रशिक्षक जगत टमाटा,
4 म्याच हामीसँग छ अरू होइन, अब हामी कन्टिन्यू मतलब 4 म्याच हामी जित्छु भनेपछि डेफिनेट अब उनीहरूले लस गर्नु पऱ्यो भने अब त्यो गणितको कुरा आयो, त्यहाँनिर हार्ने जित्ने कुराहरू होइन। सो हेरौँ, हामी खेल्ने बेटर भन्दा बेटर क्रिकेट खेल्दै जानेछौँ होइन। सो एउटा आज जुनियर भाइहरूले देखाएको छ कि यस, हामी पनि पोटेन्सियल भएको छौँ, हामीलाई पनि चान्स पाइ गर्न सक्छु भने त्यो प्रुफ गरेर देखाएको छ। सो अगाडि दिनमा तिनीहरू राम्रो खेलोस् त्यही चाहना छ।
5 विश्वकप खेलेको र सन् 2003 विश्वकपमा सेमी फाइनलसम्म पुगेको केन्यालाई हराएर नेपालले च्याम्पियनसिपमा आफूलाई बलियो साबित गरेको छ। तर केन्यासँगका 2 मध्ये 1 खेल मात्रै जितेको नेपालको सन् 2018 एक दिवसीय विश्वकप छनौटको आशा भने टाढिँदै गएको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले आईसीसी विश्व लिग क्रिकेटमा नेपालले केन्यालाई पराजित गरेपछि हाम्रो फेसबुक पेज र ट्विटरमा आएका प्रतिक्रिया लिएका छौं।
फेसबुकमा कृष्णहरि सापकोटा लेख्नुहुन्छ, टीममा विश्वास र मनमा दृढ इच्छा हुनु पर्यो, कहिलेकाहीँ हुने हारमा कसैको दोष हुँदैन, तर आज नेपाली खेलाड़ीको खेल हेर्दा उनीहरूमा धेरै परिवर्तन र निखार आएको थाहा हुन्छ।
थापा भुवन फेसबुकमै लेख्नुहुन्छ, बधाई छ नेपाली क्रिकेट टीमलाई, दिपेन्द्र र ज्ञानेन्द्रको साझेदारीले राम्रो भयो, यस्तै साझेदारी गर्न सक्ने खेलाड़ी नेपाली टीममा आवश्यक छ।
हार्दा गाली गर्ने अनि जित्दा स्याबासी दिने गरेकोमा कमल घोरसाईलाई चित्त बुझेको छैन। उहाँ फेसबुकमा लेख्नुहुन्छ, यस्तो गर्नु बेकार छ, खेलमा हार जित त भइहाल्छ नि, कुन चाहिँ खेलाड़ीले राम्रो खेलौं भन्ने सोच्दैन र, त्यसैले हार्दा होस् या जित्दा हौसला दिनु आवश्यक छ।
जीपी अधिकारीले ट्वीट गर्नुभएको छ, नेपाली टीमलाई बधाई, साथै सरकारलाई पनि सुझाव, खेलाड़ीलाई केही पुरस्कार दिएर क्रिकेटको बिग्रदो अवस्थाप्रति व्यवस्था नगरियोस्।
अनि नेपाली क्रिकेट फ्यान ह्याण्डलबाट ट्वीट गरिएको छ, नेपाली क्रिकेटमा युवा खेलाड़ीको लगाव र मेहनत देखेर आज बल्ल साबित भयो कि नेपाली क्रिकेट टोली पनि कोही भन्दा कम छैन, अब त सरकारले पनि केही गर्नु पर्यो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए अगस्त्य मुनि तथा उपरांत सती देवी को अंग पतन होने क्रम में चंद्रागिरी में पुगे भाल अर्थात निदार पतन भयो भालेश्वर महादेव को उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। भइरह्यो यो कहाँ गयो यो नाति, हैका कति फोटो खिचिरहेको, जहिले पनि सेल्फी जहिले पनि फेसबुक। होइन यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु। चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न।
पृथ्वीको हालसम्मको सबैभन्दा ठूलो चिलीमा गएको भूकम्प कति रेक्टर स्केलको थियो?
ए 8.4, बी 9.5।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल विजयी, केन्या 7 विकेटले पराजित, मेरो पनि भन्नु छ लगायत प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भोलिदेखि स्थानीय तहले औपचारिक रूपमा काम थाल्ने भएका छन्। नयाँ संविधान अनुसार सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रूपान्तरण गरेकाले भोलिदेखि सबै स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा शुरू गर्ने भयो। बिहान 10:30 प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशभरका स्थानीय तहले सेवा शुरू गर्ने गरी तयारी गरिएको स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो। महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा काम गर्नेछन्। स्थानीय निकायमा काम गरिरहेका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा पदस्थापन गरेको छ। भएका 390 कर्मचारी सामान्य मन्त्रालयले मन्त्रालयसँग माग गरेको छ। माग भएका मध्ये 75 उपसचिव र 290 शाखा अधिकृत भोलिदेखि नै काममा खटिने गरी पठाइएको छ। बाँकी रहेका 3 सहसचिव र 121 उपसचिवका पनि केही दिनभित्रै उपलब्ध गराउने सामान्य मन्त्रालयका सहसचिव महेश्वर नेउपानेले जानकारी दिनुभयो। स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले निर्वाचन आयोगको निर्देशन अनुसार चैत 3 गतेसम्म सबै स्थानीय तहमा कर्मचारी पुगिसक्ने जानकारी दिनुभयो। नयाँ संरचना अनुसार 4 महानगरपालिका, 13 उपमहानगरपालिका, 246 नगरपालिका र 481 गाउँपालिका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सहितको राज्य प्रणाली आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बताउनु भएको छ। नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकाले त्यसको पक्षमा रहेको बताउनु भएको हो। उहाँले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताका बीचमा यो एजेण्डालाई कायम राख्न नोट अफ डिसेन्ट सहित आफूले संविधानमा हस्ताक्षर गरेको र यसप्रति अहिले पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो। एजेण्डाको पक्षमा व्यवस्थापिका संसदमा 2/3 पुर्याउने अवस्था नभएकाले तत्काल पारित हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि मिलेर अगाडि बढ़न तयार रहेको बताउनु भएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्ने लगायत विषयमा माग राख्दै संकलन गरेको हस्ताक्षर बुझाएको हो।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले वैशाख 31 गते गर्ने भनिएको स्थानीय तहको चुनाव कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ। निर्वाचनको लागि चाहिने सबै सामग्री र ऐन कानून प्राप्त भएकाले अब नरोकिने उहाँले बताउनु भएको हो। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले चुनावको वातावरण बनाउन सबै दलहरूले आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिँदै चुनाव सुनिश्चित गर्न दलहरूबीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरूलाई सहमतिमा परिणत गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मधेसी मोर्चा पनि अन्तिमसम्म चुनावमा आउने विश्वास व्यक्त गर्नुभयो। मधेसमा पनि चुनाव गराउन सकिने भन्दै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने प्रमुख आयुक्तको सुझाव छ। यादवका अनुसार आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुर्याएको छ भने मतदाता केन्द्र पुनरावलोकनको काम भइरहेको छ। उहाँले गाउँपालिका र नगरपालिकाको मतदान केन्द्र राख्ने काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णयार्थ पेश गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा रहेको र विपक्षमा मतदान गर्ने बताउनु भएको हो। राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीमा कुनै दुविधा नरहेको र यसबारे पूर्व अडान कायमै रहेको जिकिर गर्नुभयो। सरकारमा सहभागी हुँदैमा पार्टीको नीतिमा परिवर्तन नहुने उहाँको भनाई छ।
सरकारले केही राज्य मन्त्रीको जिम्मेवारी हेरफेर गरेको छ। स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालय राप्रपाको भागमा परेपछि सरकारले राज्य मन्त्रीको जिम्मेवारी हेरफेर गरेको हो। यसअघि बिना विभागीय राज्य मन्त्री रहेका श्री प्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले राख्नु भएको मन्त्रालयमा राज्य मन्त्रीको जिम्मेवारी जबेगुलाई दिनुभएको हो। यस्तै पर्यटन राज्य मन्त्री इन्द्र बानियालाई गृह राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। पर्यटन मन्त्रालय राप्रपाको भागमा परेपछि बानियालाई गृह राज्यमन्त्री बनाइएको गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो।
आज तराईका जिल्लामा धूमधामका साथ होली पर्व मनाइएको छ। होली आफैमा प्रेम र सद्भावको पर्व हो। आज तराईमा बसोबास गर्ने पहाड़ी समुदाय र मधेसी समुदायले सँगसँगै होली मनाएर सामाजिक सद्भाव प्रगाढ़ भन्ने सन्देश दिएका छन्। जनकपुरबाट सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
आपसी सद्भाव मित्रता स्नेह एवं प्रेमको पर्व होली मिथिलाञ्चल लगायत तराई मधेसमा आज धूमधामका साथ मनाइएको छ। त्रेता युगमा भगवान रामले आफ्नो ससुराली जनकपुरमा आएर होली खेलेको सम्झनामा मिथिलाञ्चलका बासिन्दाले आज दिनभर घरमा मालपुवा खीर पुरी लगायत विभिन्न प्रकारका मिष्टान्न परिकार बनाएर खाँदै रंग अबीर एक अर्कालाई लगाएर रमाइलो गरे। तर अघिल्ला वर्षको तुलनामा यस वर्ष तराई मधेसको होलीमा रौनकता केही कम भएको छ। होली पर्वको मुखमा भएको सप्तरी र कञ्चनपुर घटनाले तराई मधेस सुकाकुल भएकाले उत्साहमा कमी आएको जनकपुरका बासिन्दा जितेन्द्र सिंह बताउनुहुन्छ।
जुन सप्तरीमा जुन घटना भएको छ त्यो घटनाले मधेस शोकमय अवस्थामा पुगेकोले होलीमा पनि प्रभाव परेको देखिन्छ। होलीको त्यति रौनक देखिएको छैन र यो स्वाभाविक पनि हो।
तराई मधेसमा चलेको आन्दोलनले मधेसी र पहाड़ी समुदाय बीचको सद्भावमा असर परेको टिप्पणी पनि भइरहेको छ। तर होली पर्वमा त्यस्तो कुनै असर नरहेको मधेसमा लामो समयदेखि बसोबास गर्दै आउनु भएकी धनुषा धारापानी कि माया मगर बताउनुहुन्छ।
पहिलेदेखि नै यहाँ बसिरहेको छु, के मधेसी के पहाडी, सबैजना मिलेर एकरूपता इच्छा माया र स्नेहको भावले हामी मिलिजुलिकन होली खेल्छौ।
केही शीर्ष नेताको अभिव्यक्तिले समुदायको बीचमा केही तिक्तता आए पनि तराई मधेसमा पहाड़ी र मधेसी समुदायको बीचमा उस्तै मधुर सम्बन्ध रहेको जनकपुरका सुरेश कोइरालाको भनाइ छ।
यो होलीले पहिला र अहिलेमा फरक केही पनि छैन। केही राजनीतिक दलका शीर्ष नेताले मधेसप्रति लक्षित गरेर केही कुरा व्यङ्ग्यात्मक हिसाबले चाहिँ नि मधेसी नेपाली नै होइनन्, मधेसी बिहारी हुन् भनेपछि स्वाभाविक एउटा मानवता हुन्छ। मान्छेमा राष्ट्रपति चिन्तन गर्ने मान्छे मधेसी पनि हुन् अनि त्यसरी भन्दाखेरि मधेसीमा पनि अलिकति त ऊ पनि मानव हो भनेपछि अलिक चिडिने कुरा स्वाभाविक हो।
आपसी सद्भाव बढाउने पर्व भएकाले होली पर्वको विशेष महत्व छ। जनकपुरका आग्रज पत्रकार सन्त बहादुर छेत्री।
सनातनदेखि मनाइँदै आएको पर्व हो यो। त्यो रङहरूको पर्व हो, स्नेहको पर्व हो, प्रेमको पर्व हो, अब सदियोंदेखि सनातनदेखि मनाइ आएको हुँदाखेरि यसको महत्व के छ भने एक अर्कामा आजको दिन असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा हामी मनाउने गर्छौँ र यसैलाई पनि हामीले चाहिँ आपसी सद्भावको रूपमा पनि लिने गर्छौँ। महत्व त यही हो आपसी सद्भाव। हिजो आज पहाडी समुदाय पनि आफूलाई मधेसी समुदाय नै भनिरहेको आएको छ, भाव लिएर मान्छे हिँडिरहेछ भने त्यहाँनिर त कुनै सद्भाव बिथोले त म कुरै देख्दिनँ। हो रह्यो के कुरा दुई चारवटा के अरे अब राजनीतिक अभिस पुरा गर्ने त जहाँ पनि संसारमा जहाँ पनि हुन्छ त्यसलाई गर्दाखेरि त्यो होइन, तर रैथानै मधेसी रैथानै पहाडेको बिचमा आज पनि हिजो भन्दा त म हेर्छु आज पनि उस्तै मधुर सम्बन्ध।
मिथिलाञ्चलको बहुचर्चित 15 दिने माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट तराईमा होली खेल्ने परम्परा छ। दिनभर होली खेलेपछि अहिले गाउँ गाउँमा होरैयाहरूले ढोलक झाल डम्फा मृदङ जस्ता बाजा गाजाको तालमा जोगिरा गाउँदैछन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 4107007 98511 72194।
4107007 98511 72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विश्व बैंकले नेपालमा भूकम्पपछिको पुननिर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द राज पोखरेलसँगको भेटमा नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एन्टिन ह्यान्डी यान्तोले थप सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। भेटमा कार्यकारी निर्देशक ह्यान्डी यान्तोले असल विकास साझेदार संस्थाका रूपमा विश्व बैंक नेपालको विकासमा निकट सहयोगीका रूपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुननिर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताउनुभयो।
इमालेले मेची महाकाली यात्रा अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा गरेको छ। कपिलवस्तुमा आयोजित सभालाई नेता झलनाथ खनाल र दाङमा भएको सभालाई नेता माधव कुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गर्नुभएको पार्टीका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। एमाले भोलि नेपालगंजमा सभा आयोजना गर्नेछ।
स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल इलामलाई 1 करोड़ रूपैयाँ उपलब्ध गराउने भएको छ। अस्पतालबाट दिइने सेवाको अवस्था बुझ्न इलाम पुगेका स्वास्थ्य राज्य मन्त्री तारामान गुरूङले अस्पतालको स्वास्थ्य सेवा वृद्धिका लागि मन्त्रालयबाट 1 करोड़ रूपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो। स्वास्थ्य राज्य मन्त्रीसँगको भेटमा अस्पताल विकास समितिले अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नभएका, सवारी साधनको अभाव भएको र अस्पताललाई चाहिने उपकरणहरू नभएको जस्ता समस्या दर्शाएका थिए।
जिल्ला शिक्षा कार्यालय कालीकोटले हीनताबोध हुने खालका नाम सच्याउन अभिभावकलाई पत्रचार गरेको छ। गान्ते, पिर्खे, चैते जस्ता नामले हीनताबोध हुने ठहर गर्दै जिल्ला बाल कल्याण समितिले बालबालिकाको नाम सच्याउन अनुरोध गरेपछि जिल्ला शिक्षा कार्यालयले अभिभावक र गाविसलाई पत्र पठाएको हो।
सीमान्तकृत थामी विद्यार्थी अध्ययन गर्ने दोलखा भीमेश्वर नगरपालिकाको भूकम्प प्रभावित एक विद्यालय पुननिर्माणका लागि 5 लाख रूपियाँ सहयोग प्राप्त भएको छ। भूकम्पले क्षतिग्रस्त क्षमावती माविको भवन बनाउन दोलखा मेलुङका समाजसेवी इन्जिनियर महेन्द्र बहादुर कार्कीले रकम सहयोग गर्नुभएको हो। विद्यालयमा 80% सीमान्तकृत थामी बालबालिका अध्ययनरत छन्।
काठमाडौँमा भएको छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको ज्यान गएको छ। फर्पिङको साथीखेलमा ट्रिपरले स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक नयाँ बानेश्वरका सरोज श्रेष्ठको ज्यान गएको छ। यस्तै कलंकीमा भारतीय नम्बरको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक चन्द्रगिरी नगरपालिकाका राजु नकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ।
यस वर्षको शंकर लामिछाने निबन्ध पुरस्कारबाट साहित्यकार बालकृष्ण पोखरेललाई सम्मान गरिने भएको छ। शंकर लामिछाने प्रतिष्ठानको आज बसेको बैठकले 50,000 राशिको शंकर लामिछाने निबन्ध पुरस्कारबाट पोखरेललाई र 25,000 राशिको शंकर लामिछाने युवा निबन्ध पुरस्कारबाट नियात्राकार दामोदर पुरासैनीलाई सम्मान गर्ने निर्णय गरेको हो। आगामी चैत 5 गते अक्षर शिरोमणि मदनमणि दीक्षितको अभिनन्दन गर्ने निर्णय समेत गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो।
सरकारले यसअघि नै जनाएको प्रतिबद्धता अनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र सेज कार्यान्वयन गर्न माग गरिएको छ। सरकारले पछिल्लो 10 वर्षदेखि नुवाकोट सहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य संघले शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीको ध्यान आकर्षण गराएको हो।
यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ स्मार्ट लाइसेन्सका लागि दरखास्त लिन शुरू गरेको छ। गएको माघ 2 गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा शुरू गरेको कार्यालयले यसअघि सवारी चालक अनुमति पत्रको नवीकरणको काम गर्दै आएको थियो। कार्यालय प्रमुख अनुज घिमिरेले लाइसेन्सका लागि उपयुक्त ट्रायल सेन्टर नपाएपछि नवीकरणको काम मात्रै गर्दै आएको र अहिले भने 2 पाङ्रे र 4 पाङ्रे सवारी साधनको नयाँ लाइसेन्स वितरण शुरू गरिएको बताउनुभयो।
शेयर बजार परिसूचक नेप्से आज बढ़ेको छ। नेप्से आज 7.7 अङ्कले बढ़ेर 1355.23 बिन्दुमा पुगेको हो। आज अन्य समूह बाहेक सबै समूहको परिसूचक बढ़ेको दिन सबैभन्दा धेरै बीमा समूहको परिसूचक 109 अङ्कले बढ़ेको छ। आज 35,85,00,000 भन्दा बढ़ीको शेयर कारोबार भएकामा सबैभन्दा बढ़ी ग्लोबल आईएमई बैंकको 7,41,00,000 भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
अब विदेशको खबर। नेदरल्याण्डले टर्कीका 2 जना मन्त्रीलाई रोक लगाएपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। नेदरल्याण्डमा हुन लागेको र्यालीलाई सम्बोधन गर्न आफ्ना 2 जना मन्त्रीलाई रोक लगाएपछि टर्कीका राष्ट्रपति रेसेप तैयब एर्डोगानले नेदरल्याण्ड्स विरूद्ध अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको हो। आगामी महिना टर्कीमा हुन लागेको जनमत संग्रहको लागि नेदरल्याण्डमा चुनावी प्रचार प्रसारका लागि आफ्ना गृह मामिला सम्बन्धी र विदेश मन्त्रीहरूलाई रोक लगाएपछि एर्डोगानले प्रतिबन्ध लगाउनुपर्ने आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। टर्कीका राष्ट्रपति एर्डोगानले यसअघि नेदरल्याण्ड सरकारले नाजीहरूको अवशेष र फासिस्टवादको पराकाष्ठा प्रदर्शन गरेको टिप्पणी गर्नुभएको थियो भने यसको अन्तर्राष्ट्रिय जगतमा विरोध भइरहेको छ। नेदरल्याण्ड्सले टर्कीमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपालले केन्यालाई 7 विकेटले हराएको सम्बन्धी खबर हामीले शुरूमा नै प्रस्तुत गरिसकेका छौं। अब एउटा फुटबलको खबर। संकटा क्लब दोस्रो नेपालगंज गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। आजको खेलमा सुदूरपश्चिमाञ्चल 11 पेनाल्टीमा 5-4 हराउँदै संकटा फाइनलमा पुगेको हो। खेलको निर्धारित समय 1-1 बराबरी भएपछि पेनाल्टीबाट निर्णय गरिएको हो। प्रतियोगितामा भोलि नेपाल पुलिस र रूपन्देही 11 बीच सेमी फाइनलको खेल हुनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपमा नेपाल विजयी, केन्या 7 विकेटले पराजित।
भोलिदेखि स्थानीय तहले औपचारिक रूपमा काम थाल्ने, 75 उपसचिव र 290 शाखा अधिकृत भोलिदेखि खटिने।
स्थानीय तहको चुनाव कुनै पनि हालतमा नरोकिने प्रमुख निर्वाचन आयुक्तको भनाई। मधेसी मोर्चा पनि अन्तिमसम्म चुनावमा आउने विश्वास।
सप्तरी घटनाले गर्दा मध्य तराईको होली खल्लो, जनकपुरमा मधेसी र पहाड़ी समुदायले मिलेर होली मनाए।
र नेदरल्याण्ड्स र टर्की बीचको सम्बन्ध चिसियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।